بسم اللہ الرحمن الرحیم. حضرت امام احمد ابن حنبل رحمۃ اللہ علیہ کے صاحبزادے صالح ابا جان کے متعلق فرماتے ہیں، ربما رأیت ابی یأخذ، کہ میرے ابا جان کبھی کبھی روٹی کے چھوٹے چھوٹے ٹکڑے گرے پڑے اٹھاتے، غبار صاف کرتے، پیالے میں اسے توڑ کر ڈالتے، اس پر پانی ڈالتے، نمک ملاتے، ثم یأکلوها بالملح، پھر اسے کھاتے. کبھی روٹی انگور سے کھاتے اور کھجور سے کھاتے. اس پر مجھے ابا جان کے پیر و مرشد حضرت مولانا عبدالغفور صاحب یاد آ رہے ہیں کہ حضرت اسی خانقاہ میں رہتے تھے جس میں حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ اور بڑے بڑے اولیاء اللہ کا وہ مسکن مکہ مکرمہ میں رہا ہے. اس کا نام تھا رباط آقا الماست. میں جب 1969 میں مکہ مکرمہ پہنچا تو سولتیہ کے پڑوس میں قاری سلیمان سوز صاحب کا قیام تھا، تو وہ دن میں 10 دفعے ہمیں حضرت شیخ قدس روح کے یہاں پوچھنے کے لیے آتے تھے کہ ناشتہ کرنا ہے، چائے پینی ہے. انہوں نے اتنا خیال فرمایا بیچاروں نے، زبردستی ہمیں لے جاتے کہ آج کڑی کھچڑی بنائی ہے، آج فلاں چیز پکی ہے. تو ان سے میں نے عرض کیا کہ میرے ابا کے مرشد یہاں عربات میں رہتے ہیں، رباط آغا الماس. تو انہوں نے کہا کہ وہاں تو ملیں گے نہیں، اگر ان سے ملاقات کرنی ہو تو بہت آسان شکل یہ ہے کہ وہ مغرب کی نماز کے وقت رکن یمانی کی سیدھ میں وہ جگہ مجھے انہوں نے دکھائی کہ یہاں پر ہمیشہ آ کر وہ تشریف فرما ہوتے ہیں. چنانچہ اس کے بعد میں نے اس کا ہمیشہ اہتمام کیا، دیکھا کہ مغرب کی نماز سے کچھ پہلے وہاں صحن میں رکن یمانی کی بالکل سیدھ میں وہ تشریف لے آتے. اس وقت وہاں صحن میں صحن نہیں تھا، صحن کے بجائے کنکریاں تھیں، تو وہاں کنکریوں پر جو کھجور کی چٹائیاں ہوتی ہیں وہ بچھی ہوئی ہوتی، اور وہاں زمزم کی سوراخیاں رکھی ہوئی ہوتی تھی. تو تعجب یہ ہے کہ ان کی جگہ پر کبھی وہ تاخیر سے پہنچتے، لیکن وہاں نہ کوئی مصلی رکھا ہوا ہوتا تھا، نہ جگہ قبضانے کے لیے اور کوئی نشانی وہاں ہوتی، لیکن اس جگہ پر جب وہ آتے تو وہ جگہ ان کی خالی ہی ہوتی تھی. وہ آ کر اپنا ہاتھ میں ایک سوٹا ڈنڈا سا قد قامت کے برابر وہ لیے رہتے تھے، تو وہ اپنے آگے رکھ دیتے اور اس کے ساتھ کوئی چیتھڑے کپڑے کے ٹکڑے بندھے ہوئے ہوتے تھے، اسے کھولتے اور اس کے اندر بریڈ وغیرہ کے چھوٹے چھوٹے ٹکڑے ہوا کرتے تھے، جو انہوں نے ڈسٹبین میں لوگوں نے کھا کر روٹیاں وہ کھانے کی چیزیں پھینکی ہوئی ہوتی تھی، اسے اٹھا کر اپنے اس توشے دان میں، کپڑے کے توشے دان میں وہ ڈال دیتے. اب وہ ایک زمانے سے ڈسٹبین میں پڑے ہوئے سوکھے، حضرت امام احمد ابن حنبل رحمۃ اللہ علیہ بھی ایسے ہی ٹکڑے اکٹھے کر کے صاف کر کے پانی میں بھگو کر نمک ڈال کر نوش فرماتے تھے، اور یہ فقیر بغیر پانی کے وہ پتھر جیسے سوکھے ٹکڑے جو بڑھاپے میں ان کے شاید دانت بھی نہیں ہوں گے، تو مشکل سے اسے زمزم کے ساتھ نگلنے کی کوشش کرتے تھے. یہ ان کا افطار ہوتا تھا، کیونکہ وہ صائم الدہر تھے اور قائم اللیل، कि जब तक गुजरात में रहे तो पूरे इलाके में मशहूर था कि उन्हें तलाश करना हो तो कौसाड़ी की मस्जिद में जाओ, मौसाली की मस्जिद में जाओ, वसरावी की मस्जिद में जाओ। सूरत की एक मस्जिद का नाम लिया जाता था जहाँ उनका क़याम रहता। चंद एक मसाजिद को छोड़कर और कहीं रात को क़याम नहीं फरमाते थे। तो जब कोई रात इशा से लेकर फजर तक किसी वक्त भी उस मस्जिद में पहुंचता तो उन्हें मसरूफ़े क़याम या सजदे में पाता, नमाज में पाता। एक मरतबा हमारे खालू बीमार हुए तो जना मूसा मांजरा साहब वसरावी वाले घोड़े पर नरोली से वसरावी पहुँचे, हजरत के पीछे बैठ गए। आहट से उन्हें अंदाज़ा हो गया कि कोई पीछे आया है। सलाम फेर कर पूछा, सलाम मुसाफा हुआ तो पूछे सवाल और जवाब के बग़ैर ही फरमाने लगे कि उनका तो वक्त मौजूद आ चुका है। चुनाचे जैसे ही मूसा मांजरा साहब बसरावी से पलट कर घर पहुँचे तो जिन्हें बिस्तर पर बीमार की हालत में छोड़ कर गए थे उनका जनाजा वहाँ पाया। बड़े उनकी कशफो करामात मशहूर हैं। तो ये सायमुद्दहर और कायमुल्लैल, तो उनका भी सारी उम्र खाना पीना, अपने नफ्स को कितनी सजाएं दी इन हजरात ने, कितनी सजा दी, कैसे उनका नफ्स उनके ताबे और बग़ैर खाए पिए रात रात भर इस तरह क़याम की हालत में, नमाज की हालत में वो कैसे गुजारते होंगे, ये क़ुव्वत कहाँ से आती होगी। हजरत शेख क़ुद्दुसिर रूह का मामूल उम्र भर एक वक्त के खाने का रहा। हजरत फरमाया करते थे कि मैंने अपनी इब्तदाई तदरीस मुदर्रिसी से लेकर शाम का खाना हज़्म कर रखा था, सिर्फ दोपहर का खाना मैं खाया करता था। तो उस वक्त मेरी एक हमशीरा असर की नमाज के बाद जब वो खाना खा दी तो मेरे पास खाना लेकर बैठ जाती है। मेरा अपना मुतारा जारी रहता, वो एक लुक्मा खुद खाती, एक लुक्मा मेरे मुंह में देती। तो जब तक वो ज़िंदा रही तो शाम का खाना इस तरह वो मुझे खिलाती रही। जब उसका इंतकाल हो गया तो ये शाम का खाना मुतलकन बिल्कुली या हस्फ हो गया। और जब हजरत शेख क़ुद्दुसिर रूह हरमैन में होते तो वहाँ इसके बरक्स होता कि हजरत दोपहर का खाना हस्फ फरमाते, खाते नहीं थे दोपहर को, और इशा की नमाज के बाद दिन में एक दफ़े खाना नोश फरमाते थे। न नाश्ता न दोपहर का खाना, सिर्फ दो वक्त दिन में चाय पीते थे, एक सुबह की चाय जिसमें न कोई बिस्किट न कोई मग़ज़ियात, एक लुक्मा किसी चीज़ का कभी ले ही नहीं सकते थे। इसरार किया जाता तो हज़रत फरमाते मुझे उबकाई आती है, मैं नहीं खा सकता। तो इसलिए तो ये एक सुबह की चाय और शाम की असर के बाद की चाय हजरत की, और हरमैन के क़याम में इशा के बाद खाना होता था। और ये सारी उम्र हजरत का यही मामूल रहा। तो ये इन हजरात ने अपनी तरफ से कोई रहबानियत वालों से, या जिस तरह मौदूदी साहब ने लिखा कि जोगियों से ये चीज़ें ली गई, नाऊद बिल्लाह मिन ज़ालिक, बल्कि उन्होंने हज़रात अम्बिया अलैहिस्सलातु वस्सलाम, हज़रात सहाबा, ताबईन, तबे ताबईन, अइम्मा अरबा से ये चीज़ ली। कि हज़रत इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह का भी यही हाल था। तो वहाँ से चलकर कैसे हमारे अकाबिर तक ये चीज़ें पहुँची, कितनी मुसलसल चैन है ये कि क्या उन गजरात के खाने पीने का अंदाज़, क्या रहने सहने का अंदाज़, क्या मकान तामीर वगैरह की नापसंदीदगी, हर चीज़ में उन्हीं का इत्तेबा। हज़रत शेख कुद्दुस रूह का कच्चा घर मशहूर था, नाम ही कच्चा घर। अब किसी ने कोई एड्रेस के तौर पर उसको या इश्तिहार दिया हो, इस तरह मशहूर थोड़े ही किया। वो तो हज़रत शेख कुद्दुस रूह की चाहत थी कि ये कच्चा ही रहे। इसीलिए हज़रत मौलाना नसीरुद्दीन साहब रहमतुल्लाह अलैह ने हज़रत कहीं निज़ामुद्दीन या कहीं दो चार रोज़ के लिए तशरीफ़ ले गए होंगे, तो इस दौरान में दरवाज़े पर एक छज्जा छोटा सा बना लिया ताकि बारिश दरवाजे से कमरे के अंदर ना आए। तो जब हज़रत सफ़र से वापस लौटे हैं तो हथौड़ा लेकर हज़रत उसे तोड़ने लगे गुस्से में, और 3 दिन तक खाना नोश नहीं फरमाया मौलाना नसीरुद्दीन साहब की तादीब के लिए कि कहीं आइंदा दोबारा ऐसी हरकत न करें। तो ये तमाम चीज़ें हमारी जो हमारे बुज़ुर्गों के यहाँ हम देखते हैं मुसलसल हमें मिलती हैं। जी हज़रत शेख कुद्दुस रूह के मुतालिक मैं हमेशा अर्ज़ किया करता हूँ कि हमारे एक दिन की इफ्तार और सहर की और एक दिन की हमारी ग़िज़ा इकट्ठी की जाए तो वो ज़्यादा होगी हज़रत शेख कुद्दुस रूह के रमज़ान भर के खाने के मुकाबले में। कि हज़रत के इफ्तार और सहर की ग़िज़ा एक तरफ़ और हमारी एक दिन की ग़िज़ा एक तरफ। क्यों कि मोहम्मद इब्न अम्र के मुतालिक इब्राहिम इब्न अबी अयूब फरमाते हैं कि वकाना याकुल फी शहर रमज़ान उकलतैन, के सिर्फ 2 दफ़े वो खाते थे पूरे रमज़ान में। अल्लाह, तो यही हाल हज़रत शेख कुद्दुस रूह का। और हिम्मत और ताकत और क़ुव्वत इस क़दर के रोज़ एक कुरान करीम का एक ख़त्म होकर आगे चंद पारे मज़ीद हो जाते हैं, तो उन्हें न खाने से क़ुव्वत मिलती ही थी। और हमें, हम खाते इसी नीयत से होंगे हम लोग ताकि हमें इबादत पर क़ुव्वत मिले, मगर ये हमारा खाना हमें बोझल कर देता है, हमारे लिए नींद आवर बन जाता है, ईद जो कसल पैदा कर देता है कि हम कुछ कर ही नहीं पाते, न तिलावत कर पाते हैं, न लंबा क़याम कर सकते हैं, न लंबा सजदा कर सकते हैं। हज़रत शेख कुद्दुस रूह अपने मुतालिक फरमाया करते थे हमेशा कि मुझे अच्छे कपड़े न अपने लिए कभी गवारा हुए, न किसी के बदन पर मुझे अच्छे लगे। कि किसी को अच्छे कपड़े में मैं देखकर हमेशा सोचा करूं कि ये उम्दा लिबास पहनकर इसके जिस्म को क्या फ़ायदा हुआ, कि इतनी ही रकम अगर अपने खाने पीने पर वो खर्च करता तब तो जिस्म को कुछ फ़ायदे की उम्मीद थी कि ताकत और क़ुव्वत बढ़ेगी, लेकिन लिबास से उसे क्या मिला। इसीलिए हज़रत शेख उलिस्लाम मदनी कुद्दुस सिर्रहू एक दफ़े हज़रत शेख के यहाँ तशरीफ़ लाए, हज़रत ऊपर कुतुब खाने में थे, जैसे ही सलाम मुसाफा हुआ तो हज़रत शेख उलिस्लाम रहमतुल्लाह अलैह ने सलाम मुसाफे के बाद जो हज़रत शेख कुर्ता पहने हुए थे तो गरीबान से लेकर नीचे तक उंगली से पूरा कुर्ता फाड़ दिया और फरमाया कि बखील से कपड़े भी नहीं सिलवाए जाते। क्या ताल्लुक़ था जानिबैन से, अल्लाहु अकबर, शायद व बायद। अजीब व गरीब किस्म की मोहब्बत, अजीब व गरीब किस्म की बेतकल्लुफ़ी। क्योंकि हज़रत शेख कुद्दुस रूह ने हमारी तरह से पढ़ा होगा कि عمر ابن حفصہ لشکر فرماتے ہیں کہ کنا مع البخاری بالبصرہ نکتب، کہ ہم حضرت امام بخاری رحمت اللہ علیہ کے ساتھ تھے اور بصرے میں تھے، وہاں کے محدثین سے ہم احادیث لکھا کرتے تھے. ففقدناه اياما، ہم نے دیکھا کہ کئی روز سے امام بخاری غائب ہیں، نظر نہیں آ رہے، ہم نے تلاش کیا. ثم وجدناه في بيت وهو عريان، کہتے ہیں تلاش کرنے پر ہمیں کسی کمرے میں مل گئے، ہم نے دیکھا کہ وہ ان کے پاس کپڑے نہیں ہیں جو فرض لباس کو چھپا سکیں. وقد نفد ما عنده، کہ جو ان کے پاس اخراجات اور جو پونجی تھی ساری ختم ہو چکی ہے. فجمعنا له الدراہم وکسوناہ، اللہ، کہتے ہم نے چندہ کیا آپس میں ان کا کرتا سلوانے کے لیے. وکسوناہ، ہم نے کپڑے پہنائے. اسی طرح کا ایک قصہ گنگو کے ایک بزرگ کا بھی ہے کہ وہ امام تھے اور جمعے میں نہیں پہنچ سکے، لوگوں نے تلاش کیا تو معلوم ہوا کہ ان کے پاس کپڑے نہیں تھے، اس لیے جمعے میں نہیں پہنچ سکے. اس پر مجھے ایک لطیفہ یاد آیا کہ جب ہم حضرت شیخ قدس روح کے پاس خدمت میں نئے نئے شروع ہوئے تو اس وقت رمضان مبارک حضرت کے ساتھ وہاں گزارا. وہ رمضان حضرت نے دار جدید میں گزارا تھا، یہ پورے ماہ مبارک کا دوسرا اعتکاف تھا. پہلا تو حضرت نے دفتر والی مسجد میں اعتکاف فرمایا تھا، پھر دیکھا کہ اس سال بہت سخت مہمانوں کو یہاں تکلیف ہوتی ہے، ہر طرح کی تکلیف، مہمانوں کو کھانا کھلانے کی تکلیف، نمازوں میں بالخصوص تراویح وغیرہ میں مصلیوں کو جماعت میں تکلیف، اور سب سے زیادہ استنجا وغیرہ میں لائن لگتی تھی. ایک مرتبہ اسی دفتر والی مسجد میں جب حضرت کا رمضان مبارک میں قیام تھا تو حضرت مولانا ابو الحسن علی میاں صاحب ندوی نور اللہ مرقدہ بھی معمول کے مطابق، ان کا بھی معمول رہا کہ بیچ رمضان میں، بیچ والے عشرے میں، نصف شہر کے بعد 15 رمضان مبارک کے بعد دو تین دن کے لیے، دو تین شب کے لیے تشریف لاتے تھے. حضرت مولانا ابرار الحق صاحب ہردوئی رحمۃ اللہ علیہ کا بھی یہی معمول تھا. پھر یہاں سے دونوں بزرگ اپنی بیٹری چارج کروا کر پھر اپنے یہاں جا کر اعتکاف میں، اخیر عشرے کے اعتکاف میں بیٹھتے تھے. تو ایک دفعہ مجھے غسل کی حاجت تھی تو میں نے دیکھا کہ مولانا کفایت اللہ صاحب تولیہ سر پر ڈالے ہوئے غسل سے فارغ ہو کر دفتر والی مسجد کے صحن سے گزر رہے ہیں. میں نے ان سے پوچھا کہ پانی گرم ہے، تو فرمانے لگے کہ پانی تو گرم ہے لیکن لائن لگی ہوئی ہے اور لائن میں مولانا علی میاں صاحب بھی کھڑے ہوئے ہیں. یہ مسکراتے ہوئے انہوں نے فرمایا. تو اس تکلیف کی وجہ سے پھر حضرت نے اگلا رمضان اور دار جدید میں اعتکاف فرمایا. اسی اعتکاف کا قصہ ہے کہ میں نے اس سے پہلے حضرت سے ذکر بالجہر کی اجازت مانگی تھی تو حضرت نے منع فرمایا تھا. پھر وہاں دار جدید کے اعتکاف کے دوران میں نے بھائی جان سے کہا کہ مجھے ذکر بالجہر شروع کرنا ہے، حضرت سے مجھے اجازت دلوا دیں، اگر حضرت اجازت دے دیں تو میں ذکر شروع کرتا ہوں. تو عصر کی نماز کا وضو کرا رہے تھے بھائی جان اور حضرت سے میری یہ درخواست حضرت کے سامنے پیش کی، تو مجھے یہ تو معلوم نہیں کہ حضرت نے بھائی جان سے کیا ارشاد فرمایا، لیکن جب حضرت استنجا وضو سے فارغ ہو کر जैसे ही मौतकफ़ में तशरीफ़ लाए तो मैं इमाम के बिल्कुल पीछे तीसरी सफ़ में मेरा बिस्तर था, तो मैं असर की सुन्नत पढ़ रहा था, क़याम में था, तो हज़रत ने फरमाया पर्दा हटाओ। पर्दा हटवा कर ज़ोर से गर्जदार आवाज़ से हज़रत ने फरमाया, कहाँ है अब्दुर्रहीम का भाई, उससे कह दो कि उसके लिए हमारे यहाँ कोई जगह नहीं जो हमारे कहने के मुताबिक अमल करने के लिए तैयार ना हो, उसके लिए हमारे पास कोई जगह नहीं। उससे कह दो कि जो पहली रेल यहाँ से मिलती हो उससे वापस अपने वतन चला जाए। तो ये सबसे पहली बाबरकत डांट थी जो हज़रत शेख क़ुद्दूसी रूह की तरफ से दूर से वो डांट पड़ी थी, इसलिए और नमाज में था, मालिक अज़्ज़ा इस्मुहु के हुजूर हाजिर था, इसलिए हम बच गए। इसके बाद दूसरी मर्तबा जब हज़रत यहाँ दार जदीद से ईद के बाद मुंतकिल हो गए कच्चे घर, तो असर के बाद की पहली ही मजलिस में मैं चबूतरे पर तलबा के साथ, जहाँ तलबा और अवाम बैठा करते थे, वहाँ मैं बैठा हुआ था। हज़रत जब अपनी चारपाई पर थे, दाहिनी तरफ हमारे तमाम असातिज़ा और मेहमान बैठे हुए थे, तो हज़रत ने पूछा अब्दुर्रहीम का भाई यूसुफ़ कहाँ है। तो सुनते ही फौरन मैं खड़ा हो गया, तो हज़रत ने फरमाया कि नसीरुद्दीन, इसे देख ले अच्छी तरह, ये अब्दुर्रहीम का भाई है, ये यहाँ दाखला लेगा और यहाँ ठहरेगा, तो अच्छी तरह देख ले कि तफसीर यह है कि चाय में, खाने पीने में इसका ख्याल रखा जाए। अल्लाह, किस क़दर शफ़क़त शुरू ही से। उसके बाद फिर हम थोड़े और करीब होने लगे, कभी ज़रा ठहर जाते, कभी वज़ू का तौलिया, वज़ू के बाद पूछने के लिए तौलिया लेकर खड़े हो जाते। तो हज़रत ने पहले दूसरे दिन फरमाया कि ईशा के बाद आ जाइयो, तो ईशा के बाद आ जाइयो, पर लतीफ़ा याद आया कि हम लोग वहाँ जब अबजल मसालिक की तबाद के लिए काहिरा पहुँचे, तो शुरू के दिनों में तमाम प्रेस वालों के पास से हम जाते, उनसे अपने सफ़र का मकसद बताते कि ये ऐसी किताब है और ये हम छपवाने जा रहे हैं, तो किसी मतबे वालों को हमने फ़ोन किया, तो उन्होंने कहा कि बादा ज़ोहर आ जाना। तो बादा ज़ोहर का वक्त हमने ज़ोहर की नमाज के बाद का समझा, और हमने मतबे के करीब किसी मस्जिद में जाकर ज़ोहर की नमाज़ पढ़ी, और नमाज के बाद वो मतबे के पास हम पहुंच गए, देखा कि वहाँ बिल्कुल सन्नाटा, न कोई वहाँ आदम है, न आदम ज़ात, और देखा तो चारों तरफ सन्नाटा है, क्योंकि दोपहर का वक्त है, खाने के बाद लोग आराम की नींद सो रहे हैं। फिर हम वापस चले गए। फिर अगले दिन जब पहुँचे, मुलाकात हुई कि हमने अर्ज़ किया कि हम तो बाद ज़ोहर पहुँचे थे, तो वो कहने लगे बाद ज़ोहर के माना है जिस तरह आफ्टरनून, इंग्लिश में उसने हमें समझाया कि असर की नमाज के बाद का वक्त आफ्टरनून के माना। तो इसी तरह हज़रत शेख क़ुद्दूसी रूह ने फरमाया कि ईशा के बाद आ जाइयो, हमने सोचा कि ईशा के बाद, अभी हज़रत तशरीफ़ यहाँ से ले गए हैं और फिर किताब वगैरह देखकर थोड़ी देर के बाद मैं जाता हूँ, तो इतने में भाईजान तशरीफ़ लाए कि हज़रत याद फरमा रहे हैं। जैसे ही मैं पहुँचा कच्चे घर में, कदम रखा तो हज़रत ने देखते ही फरमाया, अभी क्यों आया, भाग यहाँ से, तुझे कहा था कि ईशा के बाद फ़ौरन आ जाइयो। तो ये दूसरी डांट थी। اللہ تعالیٰ حضرت شیخ قدسی روح کو بھی حج جزائے خیر عطا فرمائے. حضرت نے بہت کوشش کی کہ یہ نفس و شیطان ہمارا دور ہو جائے, اور اصلاح کے لیے جتنی ڈانٹ ڈپٹ ہو سکتی تھی شاید ہی کسی کو اس قدر ملی ہوگی, لیکن کتے کی دم نلکی میں برسوں رہی مگر ٹیڑھی کی ٹیڑھی. اللہ تعالیٰ سے دعا کرتے ہیں, ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب. ہمارے اکابر نور اللہ مراقدہم کے زہد عن الدنیا کے واقعات ہم دوہرا رہے تھے. اللہ تعالیٰ ان جیسا زہد و اتقاء ہمیں بھی نصیب فرمائے, اور ہم اتنے کمزور ہیں کہ ان سی بہت سی چیزوں میں تو ہم ان کے جیسا بننے کی حرص بھی نہیں کر سکتے, سوچ بھی نہیں سکتے, اتنے ہم گر چکے ہیں. جیسے حضرت مولانا قاسم صاحب نانوتوی نور اللہ مرقدہ سے کوئی نووارد مہمان دیوبند کے اسٹیشن پر پوچھتے ہیں کہ مولانا قاسم صاحب نانوتوی سے ملنے جانا ہے, وہ غریب جانتا نہیں تھا کہ یہی حضرت نانوتوی ہیں, کہ عامیانہ لباس میں اسے کبھی دور دور وہم بھی نہیں ہو سکا. تو حضرت نے فرمایا کہ میں چلے تمہیں لے چلتا ہوں, یہ تمہارا سامان میں اٹھا لیتا ہوں. تو انہوں نے بھی سمجھا کوئی غریب مزدور ہے. جب دیوبند جامع مسجد کے قریب پہنچے اور مہمان نے کسی اور سے پوچھ لیا پھر کیا تھا, تو انہیں بتایا گیا کہ یہی تو حضرت نانوتوی ہیں. تو ان کے پیر تلے سے زمین نکل گئی کہ وہ معافی تلافی کر رہے ہیں. پھر اللہ کو ظاہری شان و شوکت کے اعتبار سے بھی دارالعلوم دیوبند کو مثالی ادارہ بنانا تھا, اس لیے جب حضرت حافظ احمد صاحب محتمیم دارالعلوم ہوئے اور عوام اور خواص اور اہل حکومت اہل ثروت سب کی نظریں دارالعلوم کی طرف اٹھیں, جس کے نتیجے میں آپ دیکھ رہے ہیں کہ دارالعلوم دیوبند میں کسی شاہ کی طرف کوئی دروازہ منسوب ہے اور کسی کی طرف کیا منسوب ہے, تو یہ سب دارالعلوم کی وسعت اور ترقی میں اہل ثروت و اہل حکومت وغیرہ کی دلچسپی کا نتیجہ ہے. اور آقا پاک صلی اللہ علیہ وسلم کی طرف سے جہاں ہمیں زہد کی تعلیم دی گئی وہاں آپ صلی اللہ علیہ وسلم نے حلے ذی یزن بھی خریدا ہے, جس کے متعلق روایت میں آتا ہے کہ زنس رضی اللہ عنہ فرماتے ہیں کہ ان ملک ذی یزن اہدا الی رسول اللہ صلی اللہ علیہ وسلم حلتن اخذها بثلاثتین وثلاثین بعیرن فقبیلہ, کہ ملک ذی یزن نے آپ صلی اللہ علیہ وسلم کی خدمت اقدس میں ایک جوڑا ہدیے میں پیش کیا جسے 33 اونٹ کے بدلے میں خریدا گیا تھا. اتنا قیمتی جوڑا بھی آپ صلی اللہ علیہ وسلم نے ہدیے کے طور پر قبول فرمایا. بعض روایت میں ہے کہ حکیم ابن حزام نے ذی یزن کا حلہ خریدا اور آقا پاک صلی اللہ علیہ وسلم کی خدمت میں ہدیے کے طور پر پیش کرنا چاہا, مگر آپ صلی اللہ علیہ وسلم نے دیکھا کہ حکیم ابن حزام کو مجھ سے محبت بھی ہے, تعلق بھی ہے, مگر اب تک اسلام قبول نہیں کرتے, اسی کی ترغیب کے لیے آپ صلی اللہ علیہ وسلم نے ہدیہ قبول فرمانے سے عذر فرما دیا اور ارشاد فرمایا لا نقبل من المشرکین شیئا ولکن بالثمن, کہ ہدیے کے طور پر تو میں تم سے نہیں لوں گا کہ اب تک تم مسلمان نہیں ہوئے, لیکن ہاں قیمت دے کر میں تم سے خریدنا چاہتا ہوں. چنانچہ آپ صلی اللہ علیہ وسلم نے قیمت دے کر خریدا اور اسے زیب تن فرمایا तरावी फरमाते हैं, फ़राई तो अलैहि अला मिंबर, कि मैंने आप सल्लल्लाहु अलैहि वसल्लम के जिस्म अतहर पर वह हुल्लेज़ीयदन मिंबर शरीफ पर देखा है। तो जितने हसीन आप सल्लल्लाहु अलैहि वसल्लम उस दिन उस हुल्ले में लगते थे, तो मेरी निगाहों में आप सल्लल्लाहु अलैहि वसल्लम का हुस्न व जमाल पहले के मुकाबले में वो दो बाला था। फ़लम और अशय नहसन मिनहु यौमइज़िन फ़ीहा, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उसामा रज़ी अल्लाह ताला अन्हु को हुल्ला अता फरमाया, तो हकीम इब्ने हिजाम ने जब हज़रत उसामा पर वो शाही जोड़ा देखा तो उन्हें ताज्जुब हुआ कि या उसामा अतलबस हुल्लत दी यज़न, तो हज़रत उसामा रज़ी अल्लाह ताला अन्हु ने आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में किस्सा अर्ज़ किया कि हकीम इब्ने हिजाम इस पर ताज्जुब का इजहार फरमा कर मुझे पूछ रहे थे कि क्या या उसामा अतलबस हुल्लत दी यज़न, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उसामा को जवाब तालीम फरमाया कि अब वो मिले हैं हकीम इब्ने हिजाम, तो उनसे कह देना कि अना खैरु मिन दी यज़न वला अबी खैरु मिन अबी, कि हाँ इसलिए कि मैं दी यज़न से बेहतर हूँ और मेरा बाप उसके बाप से बेहतर था। तो इसीलिए हमने हज़रत मौलाना क़ारी मोहम्मद तैयब साहब नबर अल्लाह मरकदहू को जब भी देखा, ओह तो शाहाना लिबास इतना जचता था हज़रत क़ारी तैयब साहब पर कि एक दफ़े ये स्टूडेंट और तलबा का मिजाज हर एक से बिल्कुल मुख्तलिफ, उनकी मजालिस में उनके मुताले के वक्त में तकरार के वक्त में ऐसे क़िस्सों पर तबसरे खूब होते हैं। तो एक मरतबा हज़रत क़ारी मोहम्मद तैयब साहब जामिया हुसैनिया रांधेर के जलसे में तशरीफ़ लाए, जैसे स्टेज पर तशरीफ़ फरमा हुए तो बयान से पहले एक दूसरे को इशारा कर रहे हैं कि ये गर्म ऊनी चादर तो देखो, तो दूसरा जवाब देता है कि ये उस ज़माने के 4-5 हज़ार रुपये, तो उस तालिबे इल्म ने बताए कि ये कश्मीरी चादर है और 4-5 हज़ार रुपये से कम इसकी कीमत नहीं होगी, जितने में शायद उस ज़माने में हज हो जाता होगा। तो ये इसी हुल्ले दी यज़न की मलबूस बनाने की सुन्नतें भी हमारे अकाबीर नबर अल्लाह मराक़िदहू ने जारी रखी कि गुलदस्ता उसी वक्त भला मालूम होता है कि जिसमें हर किस्म के फूल सजाए गए हों। हज़रत क़ारी तैयब साहब नबर अल्लाह मरकदहू को तो उस वक्त तो हम दूर से देखते रहते थे, मुसाफे के लिए भी तरसते थे, लेकिन फिर जब हज़रत शेख क़ुद्दसी रूह की खिदमत में रहने लगे तो उस वक्त फिर हज़रत क़ारी साहब की आमद के मौके पर हज़रत के यहाँ जो अहतमाम होता था, आमद किया बल्कि बाकायदा भाई अबुल हसन के निकाह के मौके पर बतौर ख़ास हज़रत क़ारी साहब की आमद हुई थी। और उस वक्त सहारनपुर में तबलीगी इज्तिमा हो रहा था, हज़रत क़ारी साहब रहमतुल्लाह अलैह का बहुत तवील शानदार बयान भी हुआ, तो इंबिसात और सुरूर का अंदाज़ा इससे लगाइए कि भाई अबुल हसन का निकाह हज़रत क़ारी तैयब साहब पढ़ा रहे हैं। और जैसे ही दुल्हन का नाम लेकर हज़रत क़ारी साहब ने भाई अबुल हसन से पूछा कि आपने फ़लानी को अपने निकाह में कबूल किया, तो कबल इसके कि भाई अबुल हसन जवाब दें, हज़रत शेख ने ज़ोर से फरमाया अबुल हसन कह दे नहीं नहीं नहीं, अबुल हसन ना कह दे ना कह दे। तो सारा हज़ारों का मजमा उस वक्त कहा लगा रहा था और निकाह की खुशियाँ दोबारा हो रही थी। और कई रोज़ तक हज़रत का ये लतीफ़ा हर जगह गश करता रहा और लोग लुत्फ़ उठाते रहे। तलबा के यहाँ तो ऐसे किस्सों की तकरार होती ही है, لیکن وہ تو حضرت قاری طیب صاحب رحمۃ اللہ علیہ کی تقریر ایسی شاندار تھی کہ حضرت شیخ یونس صاحب نور اللہ مرقدہ کی مشکات کے درس کی تقریر کا موضوع بھی حضرت قاری طیب صاحب رحمۃ اللہ علیہ کی تقریر بنی رہی اور تقریر اسی کے گرد گھومتی رہی. ہمارے دارالعلوم بری کو یہ شرف حاصل ہے کہ ابھی خریدا گیا اور سودا ہو چکا تھا, ابھی کاغذات کی کاروائی جاری تھی. اس دوران میں سب سے پہلے حضرت مولانا محمد یوسف بن نوری صاحب نور اللہ مرقدہ تشریف لائے تھے, تو ہمارے اکابر میں سب سے پہلے دارالعلوم میں آمد ان کی تھی. اور اس کے بعد جب ہم نے کچھ حصہ ٹھیک کر لیا اور اب ہم تعلیم شروع کرنے کو تھے, تو حضرت قاری صاحب نور اللہ مرقدہ کو ہم نے دعوت پیش کی. تو 3 دن کے لیے گلوسٹر سے ہمارے یہاں حضرت تشریف لائے تھے اور کئی گھنٹے دارالعلوم کی عمارتوں میں اوپر نیچے اور دارالعلوم کے اطراف کی زمین میں ہر جگہ حضرت قاری صاحب حضرت مولانا سالم صاحب تشریف لے گئے. اور جہاں اونچی جگہ پر ہماری ٹنکی پانی کی ٹنکی ہے زیر زمین, وہاں کھڑے ہو کر حضرت قاری طیب صاحب نور اللہ مرقدہ نے ارشاد فرمایا کہ یہ قطع زمین کی وسعت ہمارے دارالعلوم دیوبند سے بھی زیادہ ہے. اسی سفر میں دسترخوان پر ہمارے مولانا ہاشم صاحب نے ناشتے کے دسترخوان پر پوچھا کہ حضرت آپ بڑے یا حضرت شیخ قدس روح بڑے, تو حضرت قاری صاحب نے حضرت عباس رضی اللہ عنہ والا جواب دہرایا, وہ اکبر منی و انا اسن. پھر فرمایا کہ میری ولادت حضرت شیخ قدس روح سے 1 ہفتہ قبل ہے. غالباً اسی سفر کا وہ ایک تاریخی مکتوب جو حضرت قاری صاحب نے برطانیہ سے دیوبند والوں کو لکھا ہے, جسے مکتوب لندن کا نام دیا گیا تھا, وہ غالباً اسی سفر کا ہے. پھر جب ہمارے دارالعلوم کے شہداء ایک ایکسیڈنٹ میں شہید ہو گئے, تو اس وقت بھی حضرت قاری طیب صاحب انگلینڈ میں تشریف لائے ہوئے تھے اور جنازہ تمام شہداء کا حضرت ہی نے پڑھایا تھا. تو چونکہ حضرت قاری طیب صاحب نور اللہ مرقدہ کو بار بار بہت قریب سے سنا, حضرت شیخ قدس روح کے یہاں مجالس میں بھی حضرت شیخ سے گفتگو کا انداز اور حضرت کا حضرت قاری طیب صاحب کی آمد پر انبساط اور خوشی اور مسرت جو عام طور پر دیکھا نہیں جاتا تھا, تو اسی لیے میں نے حضرت مولانا محمد سالم صاحب رحمۃ اللہ علیہ کی چند سال قبل ناٹال ساؤتھ افریقہ میں ایک مسجد میں عشاء کی نماز کے بعد حضرت کے بیان کا حال معلوم ہوا, تو میں ساتھیوں کے ساتھ وہاں پہنچا, تو بیان کے بعد میں نے ساتھیوں سے کہا کہ ہو بہو حضرت قاری طیب صاحب ہیں. شکل, شباہت, لباس, انداز گفتگو, ہر چیز اللہ تعالیٰ قیامت تک کے لیے حضرت نانوتوی نور اللہ مرقدہ کے علوم کو خاندان میں منتقل فرماتا رہے. جیسے حضرت امام ابو داؤد اور امام ابو داؤد کے استاد حضرت امام احمد ابن حنبل میں کوئی خونی رشتہ نہیں, کوئی نسبی رشتہ نہیں, لیکن امام ابو داؤد اور امام احمد بالکل شکل و شباہت میں ایک جیسے. جیسے حضرت مولانا شاہ عبد القادر صاحب رائے پوری نور اللہ مرقدہ اور آپ کے خلیفہ حضرت مولانا حافظ عبدالعزیز صاحب نور اللہ مرقدہ دونوں میں کوئی خونی اور نسبی رشتہ دور دور تک نہیں ہے, لیکن حضرت رائے پوری قدس روح کی زندگی ہی میں دیکھا گیا کہ بالکل حافظ عبدالعزیز صاحب عبد القادر ثانی بن چکے تھے. تو یہی حال حضرت امام ابو داؤد اور امام احمد کا, اور امام احمد اور امام احمد کے استاد وقیع میں شباہت کا یہی حال تھا, بالکل ایک جیسے. اور وقیع اور وقیع کے استاد منصور شکل و صورت میں بالکل ایک جیسے, منصور اور ابراہیم نخعی شکل و شباہت میں بالکل باپ بیٹے اور دو بھائیوں کی طرح ایک جیسی دونوں کی شکلیں. یہی حال حضرت ابراہیم نخعی کا اور ان کے استاد حضرت علقمہ کا. اور حضرت علقمہ اپنے استاد حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کے بالکل ہم شکل تھے، ایک جیسے شکل و صورت میں، چال ڈھال، انداز گفتگو، بیٹھنا اٹھنا، علم، ہر چیز میں. اور آگے پھر حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کے متعلق حضرت ابو وائل سے مروی فرماتے ہیں کہ میں حضرت حذیفہ کے ساتھ تھا، اتنے میں حضرت ابن مسعود رضی اللہ عنہ تشریف لائے تو حذیفہ فرمانے لگے کہ ان اشبہ الناس ہدیا ودلا وقضاء وخطبۃ برسول اللہ صلی اللہ علیہ وسلم من حین یخرج من بیتہ الى ان یرجع لا ادری ما یصنع فی اہلی لعبد اللہ ابن مسعود. کہ اشبہ الناس ہدیا ودلا وقضاء وخطبۃ برسول اللہ صلی اللہ علیہ وسلم لعبد اللہ ابن مسعود. کہ سیرت میں، چال ڈھال میں آپ کے فیصلے اور آپ کے بولنے کا انداز اور خطبہ بالکل آپ صلی اللہ علیہ وسلم کے جیسا، سب سے زیادہ آپ صلی اللہ علیہ وسلم کے ان چیزوں میں آپ مشابہ تھے.
تو دعا ہے کہ اللہ تعالی حضرت نانوتوی قدس سرہ اور حضرت کے علوم قیامت تک کے لیے خاندان میں باقی رکھے. آج ہی وہاں نظام الدین مرکز سے میرے پاس کیسٹ بھیجی گئی کہ یہ حضرت مولانا سعد صاحب کے صاحبزادے حضرت مولانا محمد یوسف صاحب کا پہلا خطبہ جمعہ ہے. تو سن کر بڑی خوشی ہوئی کہ جیسے حضرت مولانا محمد اسماعیل کاندھلوی نور اللہ مرقدہ کے دعوت و تبلیغ کے پودے کو حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ نے اپنے خون سے سینچا، پروان چڑھایا، جسے حضرت مولانا محمد یوسف صاحب نور اللہ مرقدہ نے ساری دنیا میں پھیلایا، ساری دنیا اس کی چھاؤں سے ابھی استفادہ کر رہی ہے. اسے آگے مولانا ہارون صاحب نے، پھر ان کے صاحبزادے حضرت مولانا سعد صاحب نے، پھر ان سے آگے یوسف ثانی، نظام الدین کے یوسف ثانی حضرت مولانا محمد یوسف صاحب نے سنبھالنا شروع کیا ہے. دعا ہے کہ اللہ تعالیٰ ان تمام ہمارے دینی مراکز کو قیامت تک کے لیے اللہ تعالیٰ ان کی اپنی اصلی شکل میں جو بانیوں کی دعائیں اور نیک تمنائیں اور نیتیں تھیں اسی شکل میں اللہ اسے قائم رکھے اور ہر طرح کے فتنوں سے اس محفوظ رکھے. تو تعجب ہے کہ آج ہی جس وقت میرے پاس یہ نظام الدین سے کیسٹ پہنچی تو اسی وقت حضرت مولانا سفیان قاسمی صاحب کی طرف سے کتابوں کے شکریہ کا گرامی نامہ پہنچا کہ عنایت نامے اور ائمہ اربعہ اور صوفیاء کرام اور ادواء البیان وغیرہ کتابوں کا بنڈل ہمیں ملا. اللہ تعالیٰ ان مبارک خاندانوں کے تسلسل کو قیامت تک باقی رکھے. وصلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.